भेरी गुड मर्निङ, नमस्कार, हार्दिक स्वागत छ यहाँहरू सम्पूर्णलाई प्रदेश नम्बर 7 को विकास प्रति समर्पित एफएम दिनेश एफएम 93.8 मेगाहर्जमा कार्यक्रम तातो बहसको पर्खाइमा बस्नुभएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छु। कार्यक्रम प्रस्तावमा नवराज थारक र हामी दुनु विभिन्न विषयमा चर्चा परिचर्चा बहस गर्छौँ, छलफल गर्छौँ, कुराकानी गर्छौँ। र आज चाहिँ नेपाल विद्युत प्राधिकरणको चाहिँ कर्मचारी युनियनको चाहिँ 10 केन्द्रीय सभाको चाहिँ समुद्घाटन गर्न पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल धनगढी आइसक्नु भएको छ। त्यो विषयमा पनि हामी कुराकानी गरौँला। तर आज हामी खास गरी कुराकानी गर्दैछौँ पछिल्लो समय धनगढी एयरपोर्टको स्तरोन्नतिका कुराहरूले लिएर हामीले बेला बखतमा बहस गऱ्यौँ। खास गरी त्यहाँ चाहिँ जग्गा अधिकरणको विषयमा हामीले बहस गरिरहँदा त्यसको अहिलेसम्म पनि टुङ्गो लाग्न सकेको छैन। त्यो विषयमा पनि एकैछिनमा हामी प्रवेश गरौँला, किनभने त्यहाँका चाहिँ धनगढी एयरपोर्टका प्रमुखसँग पनि हामी टेलिफोनबाट जोड्ने प्रयास गर्नेछौँ। र खास गरी हामी नेपाल नागरिक उड्डयन प्राधिकरणले कसरी काम गरेर रहेको छ त्यसमा पनि जुन बिओआरडी प्रविधि जडानको कुरा थियो, खास गरी भिजिबिलिटी नभएर अहिले पनि प्लेन चाहिँ नआउन सक्ने र त्यो कन्डिसन देखाएर कयौँ प्लेनहरू चाहिँ क्यान्सल भएको र यात्रुहरूले दुःख पाएको कुराहरू बारम्बार हामीले उठाउँदै गयौँ र हाम्रा विभिन्न न्युजका चाहिँ सेगमेन्टहरूमा पनि आउँदै गए। तर बेला बखतमा अन्य मान्छेहरूले पनि के भन्न थाले भने अब धनगढी एयरपोर्ट मात्रै होइन, डोटीको एयरपोर्ट, त्यसै गरी बैतडीको पाटनको एयरपोर्ट, त्यसै गरी चाहिँ अछामको साफे बगर, त्यसै गरी बझाङमा पनि यो एयरपोर्टलाई खोलिनुपर्छ। र पछिल्लो समय कञ्चनपुरमा पनि त्यसको दबाव सुरु भएको थियो कि कञ्चनपुरमा पनि कञ्चनपुर एयरपोर्टलाई चाहिँ स्तरोन्नति गर्नुपर्छ र सञ्चालनमा ल्याउनुपर्छ भनिरहँदा यसको सम्भावना के छ, यसै सन्दर्भमा आज हामी कुराकानी गर्दैछौँ। नेपाल नागरिक उड्डयन प्राधिकरणका चाहिँ केन्द्रीय उपनिर्देशक हुनुहुन्छ, खास गरी उहाँले चाहिँ इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन सेक्टरमा चाहिँ काम गर्नुभएको लामो अनुभव पनि छ, उहाँको पेसा पनि हो। र सञ्जीव सिंह कठायत आज हामीसँग स्टुडियोमा हुनुहुन्छ, उहाँसँग हामी विविध पक्षमा कुराकानी गरिरहेका छौँ। र उहाँसँग कुनै जिज्ञासा प्रश्न गर्न मन लाग्यो भने धनगढी एयरपोर्टको स्तरोन्नति, पहाडी जिल्लामा चाहिँ एयरपोर्ट सञ्चालनका विषयमा यहाँका जिज्ञासा छन् भने कुराहरू पनि हामी गर्नेछौँ। उहाँलाई सञ्जीव सिंहजीलाई म कार्यक्रममा वेलकम गर्छु। सञ्जीवजी नमस्ते, वेलकम।
हजुर धन्यवाद।
सञ्चय हुनुहुन्छ?
हजुर सञ्चय।
फर्स्ट त यहाँलाई प्रदेशको राजधानी धनगढीमा हार्दिक स्वागत गर्न चाहन्छु।
हजुर धन्यवाद।
पछिल्लो समय तपाईँहरू जाइकाको टिम लिएर धनगढी मा चाहिँ बिओआरडी प्रविधि जडानको विषयमा आउनु भएको छ।
हजुर,
के कति प्रगति विवरण भएको छ, अलिकति त्यसको ब्याकग्राउन्ड कोट्याउन, कति कति अध्ययन भयो, के भयो?
हजुर, अब यो हाम्रो चाहिँ धनगढीमा हामीले भिओआर र डिएमई भन्छौँ, पहिले यसको अलिकति व्याख्या गरिदिउँ। भिओआर भन्नाले हामीले भिएचएफ ओम्नी डाइरेक्सनल रेडिएटर भन्छौँ, यसले चाहिँ विमानलाई चाहिँ हाम्रो चाहिँ दिशा निर्देश दिन्छ, भने एयरपोर्ट चाहिँ विमानबाट कतातिर छ भन्ने कुरो उसले बताउँछ। त्यस्तै डिएमई भन्ने अर्को उपकरण छ जुन यहीसँग हुन्छ, त्यसलाई हामीले डिस्टेन्स मेजरिङ इक्विपमेन्ट भन्छौँ, र यसले चाहिँ विमान कति टाढा छ भन्छ। भनेको मतलब विमानस्थलबाट विमान कुन एङ्गलमा छ र विमानस्थलबाट विमान कति टाढा छ, यो दुईवटा कुरा थाहा हुनासाथै विमानले म आफ्नो पोजिसन आफै निर्धारण गर्न सक्छ है। त्यसैले कुनै पनि पोर भिजिबिलिटी कन्डिसनमा जहाज आउन सक्ने भयो, यो त एउटा कुरा। र अब यहाँले चाहिँ अहिले कतिसम्म प्रगति भएको छ जुन भन्नुभयो, र हामी चाहिँ जुन जापान सरकारको अन्तर्राष्ट्रिय सहयोग नियोग जाइका छ, जाइका र नेपाल नागरिक उड्डयन प्राधिकरणको सहकार्यमा यो प्रोजेक्ट अगाडि बढिराखेको होइन, र यो प्रोजेक्टलाई चाहिँ हामीले एक वर्ष अगाडिदेखि नै अगाडि बढाइराखेका थियौँ होइन। र यो सबै अहिले चाहिँ अब के भयो भने यो टेन्डर पनि जापानमै टोकियोमा भयो, र यसको हस्ताक्षर पनि भएर र टेन्डर अवार्ड पनि भइसकेको हुनाले यो टेन्डरमा चाहिँ जापानको चाहिँ एनइसी कर्पोरेसन अफ जापान भन्ने कम्पनीले चाहिँ यो टेन्डर पायो त्यहाँबाट, र उहाँहरूको हिजो जुन यहाँहरूले भन्नुभयो उहाँहरूको चाहिँ इन्जिनियर 3 चाहिँ इन्जिनियरहरू पनि आउनुभयो, र नेपाल नागरिक उड्डयन प्राधिकरणबाट चाहिँ उहाँहरूलाई लिएर म आएको।
भनेपछि उहाँहरूले बिओआरडी जडानका लागि के देख्नुभयो त त्यसो भए उहाँहरूले?
उहाँहरूले अब मुख्य कुरा त के भने हाम्रो डिजाइन ड्रइङहरू जुन पहिले कन्सल्टेन्टबाट बनाइसकेको हुन्छ होइन, त्यो अनुसार चाहिँ अब म्यानुफ्याक्चरको इन्जिनियरले त अब एक्ज्याक्ट त्यसमा इन्स्टल गर्नु पऱ्यो, भने जुन कन्सल्टेन्ट परामर्शदाताले बनाएको, जापानिज नै हो उहाँ पनि, उहाँहरूले बनाएको कुराहरू सबै ठिक छैन, कहाँ केही सुधार गर्नुपर्छ कि। अब हिजो हामी दिउँसो 3-4 बजेसम्म पावर कस्तो छ, पावर सप्लाई कहाँबाट, पावर लिने इक्विपमेन्टलाई टावरमा कहाँ राख्ने, अनि सबैभन्दा मुख्य कुरा त भिओआर डिएमई जुन रनवेबाट चाहिँ हाम्रो झनै 6-700 मिटर पर इन्स्टल हुन्छ है त्यो ठाउँमा चाहिँ अब त्यसको वरिपरि के छ घरहरू त्यसको झन्नै 300 मिटरको हाराहारी एरिया खाली हुनुपर्छ त्यो हामीले सबै अध्ययन गर्यौँ
भनेपछि त्यो भेट्दा पछिल्लो समय कि जग्गा अधिग्रहणको विषय पनि थियो त्यो क्षेत्र पनि हेर्नुभयो जहाँ चाहिँ भिओआरडी डिएमईको कुरा गर्नुभयो यहाँहरू यो प्रविधि जडान गर्ने स्थलको चाहिँ त्यहाँ छनौटको कुरा पनि थियो त्यो पनि हेर्नुभयो त्यसको अनुगमन पनि भयो
हामी त हिजो एयरपोर्टबाट झन्नै अब हामी 2-3 त्यो जुन किलोमिटर छ त्यहाँबाट एयरपोर्टबाटै वाक गरेर हामी त्यहाँसम्मै गयौँ र त्यहाँ गएर हामी झन्नै 2-3 घन्टा जिपिएसहरू राखेर सबै त्यहाँको पोजिसनहरू सबै हेऱ्यौँ र अब जापानिज प्राविधिक टोलीले त्यहाँ के कस्तो छ त्यहाँको अवस्थाहरू एउटा फाइनल हाम्रो त अब इन्स्टलेसन अगाडिको फाइनल यसलाई स्टडी भन्नु पऱ्यो होइन स्टडी भन्दा पनि अब राख्ने त स्योरै भइसक्यो अब त्यहाँ कहाँनिर चाहिँ ठ्याक्कै राख्नु
पऱ्यो अहिले पनि काम अधुरै रह्यो क्या हामी जति चाँडो सोच्थ्यौँ त्यति चाँडो हुन सकिरहेको छैन अहिले पनि हेर्ने भने आज अलिकति घाम लागेको छ घाम नलागेको दिन हेर्ने भने त प्लेन आउँछ कि आउँदैन यात्रुहरू अलपत्र पर्ने हुन्छ यो भिओआरडी डिएमईको कुरा गर्नुभयो यो प्रविधि जडान भयो भने यात्रुहरूलाई कतिको सहज हुन्छ सर
अब यो त धेरै सहज हुन्छ वास्तवमा भन्यो भने अब यो एउटा धनगढीमा हाम्रो गेटा एयरपोर्टमा आउनु ठुलो कुरा पनि हो नागरिक उड्डयन प्राधिकरणले यसको लागि धेरै नै किनभने पहिले के कन्सेप्ट थियो भने धनगढीमा एउटा फ्लाइट दुईवटा फ्लाइट हुने ठाउँ हो भन्ने थियो के तर हामीले एउटा के विचार गऱ्यौँ भने यो त हामीले चाहिँ नेपालकै दोस्रो लामो रनवे छ यहाँ होइन र पाइलटहरूसँग पनि अस्ति म आउँदाखेरि उहाँहरूसँग ककपिटमै कुरा गर्दै आइरहेको थिएँ उहाँले भित्र बसौँ भन्नुभयो र सबै नेभिगेसन हेर्दै आइरहेको थियो र उहाँहरूले के भन्नुहुन्छ भने हामीलाई काठमाडौँपछि ल्यान्ड गर्न सबैभन्दा सजिलो हुने ठाउँ धनगढी हो भन्नुभयो त्योभन्दा मलाई पनि रमाइलो लाग्यो क्या हामी उहाँ ल्यान्डिङ फेजमै भन्नुभयो कि 1800 मिटर छ यो र काठमाडौँको एयरपोर्टपछि इभन नेपालगञ्ज विराटनगरभन्दा लामो छ यो रनवे होइन र त्यसले गर्दा अब भिओआरडिएमई भइदिएपछि त के हुन्छ भने जस्तो अब हाम्रो नेपालगञ्जमा भिओआरडिएमई छ के नेपालगञ्जलाई छोडिसकेपछि हाम्रो प्लेन चाहिँ टिकापुरतिर पुगिसकेपछि झर्नुपर्ने हुन्छ ल्यान्डिङको लागि त्यो झर्दाखेरि चाहिँ त्यसले नेपालगञ्जको भिओआरडिएमई लुज गर्छ पाउँदैन त्यो नपाइसकेपछि अब जहाजलाई एउटा के हुन्छ भने आफ्नो चाहिँ पोजिसन अब बा तल ग्राउन्ड हेर्नु पाएन भने त जस्तो हामी टिकापुरको हारहारी पुग्दा कर्णाली देख्छौँ होइन त्यो ग्राउन्डसँग टच हुन्छ नि पाइलटहरूको अब त्यो भएन भने त एकदमै हामी चाहिँ कन्फ्युज हुन्छौँ होइन र त्यसले गर्दाखेरि चाहिँ अब त्यही कन्फ्युजनलाई हटाउन जुन अघि मैले भने जहाजले आफ्नो चाहिँ कति एङ्गलमा म एयरपोर्टबाट छु भन्ने थाहा पायो र अब म कति डिएमई छु अथवा कति डिस्टेन्समा छु भन्ने थाहा पाउन साथ त ए मलाई अब धनगढी पुग्न जम्मा 20 किलोमिटर मात्रै ट्राभल गर्नु छ र म चाहिँ झन्नै स्ट्रेट इन मतलब रनवेबाट सिधा चाहिँ छु मेरो एङ्गल चाहिँ होइन रनवेबाट चाहिँ एकदमै सिधा छ भन्ने उसले थाहा पाइसकेपछि त उसलाई प्रब्लम हुँदैन रनवेको फाइनलसम्म हामी लिएर आउन सक्छौँ
जस्तै अब यो कुरा गर्न त जाइकाले यो काम कहिलेसम्म सुरुवात गर्छ किनभने अहिले पनि तपाईँले भने जस्तै यो प्रविधि जडान त गर्नुपर्ने हो जग्गा अधिकरणको विषय त्यो विषयमा त हामी एकैछिनपछि सहायक स्टुडियो साहेबसँग या भनौँ हामी एयरपोर्टको प्रमुखसँग कुराकानी गरौँला तर भिओआरडी डिएमईको जुन तपाईँले अघि पनि कुरा गर्नुभयो त्यहाँ चाहिँ जडानको काम अघि बढाएको छ भन्नुभयो यो जापानिज जुन चाहिँ कम्पनी छ उहाँहरूले त्यो प्रगति विवरण के पाउनु भएको छ के भन्नुभयो एयरपोर्टको प्रमुखले ठकुलाजीले छवि ठकुलाजीले के त्यो विषयमा पनि डिस्कस भयो हिजो
भनेको मतलब प्रविधिको बारेमा कि जग्गा अधिकरणको
दुईटै विषय
अब हाम्रो यस्तो छ हेर्नु अब हाम्रो जग्गा अधिकरणको विषय भनेको यो हाम्रो चाहिँ प्रशासनिक विषय हो होइन हाम्रो कर्पोरेट डिपार्टमेन्टले हेर्ने चिज र जो उहाँले हेर्दै हुनुहुन्छ र हाम्रो यहाँको एयरपोर्ट प्रमुखले चाहिँ उहाँ त्यहाँको चाहिँ अब त्यो चाहिँ जुन कमिटी छ त्यो कमिटीमा चाहिँ उहाँ चाहिँ सदस्य सचिवकै रूपमा रहेर काम गरिरहनु भएको छ त्यस विषयमा उहाँले नै लिड गरिरहनु भएको छ र अब मैले भनेको म इन्जिनियरिङतिर प्राविधिक हेर्ने व्यक्ति परेँ तर अब हाम्रो चाहिँ जुन आयोजना छ त्यो आयोजनाको हामी आफ्नो टाइमलाइन अनुसार गइरहेछौँ भने यता प्राविधिकलाई यो जग्गा अधिकरणले अहिलेसम्म हामीले त्यतातिर यसले रोक्छ भन्ने अथवा यो भन्ने चिजमा हामी सोचेको छैनौँ रोक्दा पनि रोक्दैन होला हाम्रो होइन किनभने अब मैले सुने अनुसार चाहिँ जुन म योभन्दा पहिलोचोटि पनि आएको थिएँ झन्नै त्यति बेला नै 70 जतिजनाले 102 जनामा 70-80 जनाले चाहिँ लिइसक्नु भएको थियो मुआवजा है र त्यो हाम्रो लागि राम्रो कुरो थियो र नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि अब एउटा चाहिँ के भने यसको लागि हामीले विगतमा पहिले पनि हामीले चाहिँ 8 बिघा जति जग्गा अधिग्रहण गऱ्यौँ होइन र तुरुन्तै फेरि त्यसपछि नै हामीले चाहिँ अहिले जुन जग्गा अधिग्रहण गऱ्यौँ यसको लागि चाहिँ नेपाल नागरिक उड्डयन प्राधिकरण धेरै नै पोजिटिभ भएको हुनाले र पैसाको चाहिँ निकासा पनि पहिले नै गरिदिइसकेको छ बजेटको कुनै प्रब्लम दिएको छैन मैले आउँदा कर्पोरेट डिपार्टमेन्टको हाम्रो उहाँ प्रवक्ता पनि हुनुहुन्छ उहाँलाई भेटेर आएको थिएँ र उहाँले हामीले धनगढीको लागि सबै पैसा निकासा गरिदिएको
तर कहिले अहिले पनि मुआवजा लिनु भएको छैन भन्ने कुराहरू पनि आएको छ नागरिक उड्डयन प्राधिकरणबाट पैसा निकासी भएको तर उहाँहरूले बुझ्न नचाहेको कामले पनि कारणले पनि कहीँ कतै काममा ढिलाइ भएको हो कि भन्ने कुराहरू पनि बाहिर आएको थियो
ए यो विषयमा चाहिँ हजुरले चाहिँ अब हाम्रो के भने प्रशासनमा कर्पोरेट डिपार्टमेन्ट र हाम्रो एयरपोर्ट चिफ उहाँहरूले यस विषयमा बढी भन्नु होला किनकि अब यो मेरो आफ्नै विषय
भन्दा बाहिर
बाहिरको कुरा
अब कुरा गरौँ हामी ठ्याक्कै यो बिओआरडीलाई छोडेर
हजुर
अब समग्र प्रदेशमा साथ सुदूरपश्चिममा चाहिँ एयरपोर्टहरू जुन पछिल्लो समय बन्द भएका एयरपोर्टहरू छन्
हजुर
ती एयरपोर्टहरू अब सञ्चालन हुन सक्ने अवस्था कतिको छ किनभने खास गरी डोटीमा त्यसको पहल पनि भयो रनवेका कुराहरू आए त्यहाँ चाहिँ अझ फेरि भन्ने कुराहरू आए मोहिनीनगरमा पनि त्यो दबाबहरू भयो त्यहाँ फेरि हेर्ने भने डाइरेक्सन मिलेन कि रनवेको कुरा मिलेन कि भन्ने कुराहरू आएको थिए न्यूनतम के भयो भने प्राविधिक रूपमा तपाईँ खास गरी प्राविधिक क्षेत्रको भएको हुँदा एयरपोर्ट सञ्चालनका निम्ति न्यूनतम के पूर्वाधार हुनुपर्छ
यो एकदमै राम्रो जिज्ञासा राख्नुभयो हामीहरूले पनि यो बेला बेला हाम्रो संस्थाभित्र डिस्कस गर्छौँ है नेपाल नागरिक उड्डयन प्राधिकरणले खास भन्ने हो भने एयरपोर्टमा धेरै नै लगानी गरेको छ यस्तो यस्तो एयरपोर्टहरू हामीले पिच गरेको छौँ जहाँ चाहिँ जहाज कम्पनी विमान कम्पनीहरूले सञ्चालन गरेका छैनन् के र हामीले के सोच्यौँ भने त्यहाँ चाहिँ आवश्यकता छ होइन र केही विमानहरू गई पनि राखेका थिए तर जब बस सुविधा हुनासाथ ती ठाउँहरू ती एयरपोर्टहरूबाट मान्छेले विमान चढेनन् अब विमान भनौँ न हवाई यातायात चाहिँ बसभन्दा त केही महँगो त छ नै त्यसले गर्दाखेरि के भयो त ती एयरपोर्टहरू बिस्तारै बिस्तारै सञ्चालनबाट बाहिर आए अब जब तपाईँलाई थाहा होला नेपाल नागरिक उड्डयन प्राधिकरणले त हामीले गरिदिने भनेको एयरपोर्ट टावर फेसिलिटी र नियमन हामी दुईवटा काम गर्छौँ एउटा सर्भिस प्रोभाइडर भन्छ होइन हामीले चाहिँ नेभिगेसन सुविधाहरू रेडार पथ प्रदर्शन निगरानी त्यस्तै कम्युनिकेसन जहाजसँग टावरहरू होइन रनवे यो हामीले दिने कुरा हो तर अब अहिलेको खुल्ला जुन हवाई नीति छ र खुल्ला हाम्रो चाहिँ ओपन स्काई पोलिसी भन्छौँ खुल्ला आकाश नीतिबाट पनि हामीले चाहिँ जहाजहरू चाहिँ हाम्रो चाहिँ प्राइभेट सेक्टरहरू उहाँहरूलाई नै सञ्चालन गर्न दिएको छ र हुन त हाम्रो अब नेपाल सरकारको तर्फबाट चाहिँ हाम्रो नेपाल एयरलाइन्स एउटा कम्पनी पनि छ होइन जुनले गरिरहनु भएको छ तैपनि अब हाम्रो चाहिँ यो हामीले चाहिँ जुन खुल्ला नीति उदार नीति लिएर अगाडि बढ्यौँ त्यसमा चाहिँ प्राइभेट एयरलाइन्सहरू आउनुभयो तर अब उहाँहरू के भने कुनै पनि प्राइभेट सेक्टरले बिना प्रफिट त काम गर्दैन लसमा गएर
उहाँहरू मुनाफामुखी हुनुभयो क्या
मुनाफामुखी पनि नभनौँ यो कस्तो भने ब्रेक इभन नभएर अथवा मतलब उहाँहरूलाई सस्टेनै गर्न सक्नुहुन्न जस्तो लाग्छ है मलाई तर अब त्यो भनेर चाहिँ के भने अब यात्रु भाडा दर चाहिँ अनियन्त्रित तरिकाले बढाइदिएर त्यो दुःख दिने भन्ने त्यो बेग्लै कुरा भयो होइन तर लङ टर्ममा अपरेट हुनको लागि कस्ट बेनिफिट एनालाइसिस त हुनु पऱ्यो
तपाईँले ठ्याक्कै कोटा अनुसार हेर्ने भने सञ्जीवजी नेपालमा नेपाल एयरलाइन्सको तपाईँले कुरा गर्नुभयो नेपाल एयरलाइन्सले त्यति विश्वसनीयताको साथ हेरिँदैन किन रहेछ त्यसो प्राइभेटलाई चाहिँ बढी भनौँ न रिस्की भए पनि उड्छ है एनी टाइम भए पनि उड्छ उसले चाहिँ यात्रा चाहिँ सुरक्षित गर्छ या गन्तव्यसम्म पुर्याउँछ तर नेपाल एयरलाइन्सप्रति विश्वसनीयता घट्दै गएको छ नि यात्रुहरू खास गरी जनताको किन
मैले त अहिलेको पछिल्लो फेजमा आएपछि बिस्तारै नेपाल एयरलाइन्सले पनि आफूलाई इस्टाब्लिस गर्दै आइराखेको छ हगि र बिचमा हो तपाईँले भने जस्तो विगतमा यो अब नेपालमा मात्रै होइन विश्वमै एउटा के हुन्छ भने जुन सरकारी मतलब अन्तर्गत चलेका चाहिँ जुन हुन्छन् विश्वका ठुला ठुला एयरलाइन्सहरू पनि जुन चाहिँ सरकारी नियन्त्रणमा थिए तिनीहरू बन्द भए जो सोचेकै थिएन मान्छेहरूले होइन स्विसमै पनि स्विजरल्यान्डमै भयो हगि त्यसले गर्दाखेरि चाहिँ अब प्राइभेट सेक्टर भनेको के हुन्छ भने व्यक्तिलाई तुरुन्तै तपाईँको चाहिँ हायर गर्न सक्ने फायर गर्न सक्ने तुरुन्तै एउटा चाहिँ आजको आजै खरिद गर्न सक्ने होइन यी सबै तुरुन्त डिसिजन लिन सक्ने फ्लेक्सिबिलिटी हुन्छ कि अब सरकारीमा त्यो हुँदैन हामीले चाहिँ सार्वजनिक खरिद नियम फलो गर्नुपर्ने हुन्छ। अब त्यसमा चाहिँ भोलि चाहिँ तपाईँले चाहिँ एकदमै अर्जेन्ट परिरहेछ एउटा इन्जिनै किनौँ भन्यो भने पनि अब त्यसलाई चाहिँ प्रक्रिया नपुऱ्याएर किन्न सक्नुहुन्न। अब त्यो प्लस पोइन्ट चाहिँ प्राइभेट सेक्टरलाई छ क्या। त्यसैले पनि सिभिल एभिएसन अथोरिटीले चाहिँ के भने अब यो उदार नीति चाहिँ हामीले लिएको कारण के प्राइभेट सेक्टरलाई नै दिउँ होइन र उहाँहरूले नै गर्नुहुन्छ। हामीले चाहिँ किन चाहिँ जहाजहरू किनेर चाहिँ हामी आपसले किन सञ्चालन गर्ने प्राइभेट सेक्टरले गर्यो भने त नत्र त नेपाल नागरिक उड्डयन प्राधिकरणले आफै पनि त जहाज किनेर चाहिँ उडाउन सक्थ्यो होला नि त होइन।
वास्तवमै तपाईँले भनेअनुसार हेर्ने सञ्जीवजी भने नेपालमा हवाई उडानहरूमा बेला बखतमा चुनौतीहरू धेरै छन् होइन। हामी एउटा कुरा अघि गर्दै थियौँ अन्य जिल्लामा चाहिँ न्यूनतम पूर्वाधार के चाहिन्छ त्यो विषयमा तपाईँले बोल्नु भएन खैर अब फेरि बोल्नु होला। मैले कुरा गरेँ यहाँनिर नेपालमा चाहिँ हवाई उडानमा बेला बखतमा धेरै चुनौती समस्याहरू देखिन्छन् र प्लेन क्र्यासहरू पनि भएको घटनाहरू सुनिन्छ। के नेपालमा एयरपोर्टहरू राम्रो नभएर हो या हामी उडान गर्दाखेरि हाम्रो भिजिबिलिटीको प्रब्लम हो या भनौँ हाम्रो जुन आकाशको बनावट छ यसमा चाहिँ केही फरक देखिन्छ यसर्थ चाहिँ यो चुनौती बढी छ नेपालमा हवाई यात्रामा भनिदिनुहोस् न के हो खास सञ्जीवजी।
हजुर यहाँले एकदमै सान्दर्भिक प्रश्न गर्नुभयो। यो वास्तवमा हाम्रो धेरै लामो समयदेखि यो सबैमा भुग्ने जिज्ञासा हो है। हामीसँग यो तपाईँले भनेका धेरै कुराहरू मिलेका छन् यसमा। एउटा त के भने नेपालको तपाईँले चाहिँ भौगोलिक बनावट हेर्नुभयो भने म अस्ति त्यो भने तपाईँलाई ककपिटमा बसेर आइरहेर हेरेँ काठमाडौँबाट उडेदेखि टिकापुर नपुग्न जेलसम्म हाम्रो प्लेन पहाडभित्र थियो है। मतलब सानातिना डाँडाहरू दुवैतिर छन्, इभन साउथतिर पनि डाँडा छ नर्थतिर पनि डाँडा छ र हल्का वेदरहरू पनि थियो त्यहाँ र यो त अहिले त धेरै राम्रो मौसम होइन भने बर्सातको बेला इमेजिन गरौँ कि त्यस्तो मनसुनमा त्यो त्यो बाटोबाट फ्लाइ गर्छौँ हामी है। र अब एयरक्राफ्टको पनि एउटा आफ्नो लिमिटेसन्सहरू हुन्छ त्यो एउटा कुरा भयो। र अब हाम्रो चाहिँ यस्तो माउन्टेनस कन्ट्रीमा यो फेरि नेपाल चाहिँ 300 किलोमिटर 200-300 किलोमिटर भित्र यहाँ चाहिँ तराई छ जुन चाहिँ 500 मिटर भन्दा त समुद्रको सतहबाट 500 मिटरसम्मको उचाइमा छ भने एकैचोटि 200-300 किलोमिटर माथि गइसकेपछि हामीसँग 8000 मिटरसम्मको चाहिँ पहाडहरू छ। त्यसैले यो तातो र चिसोको जुन चाहिँ मिसिने जुन प्रक्रिया छ नि हावाको त्यसले गर्दा वेदर च्यालेन्जिङ छ हामीहरूलाई एकदमै च्यालेन्जिङ छ। हेर्नुहोस् यो चाहिँ एकदमै त्यो वेदरमा उड्नलाई हाम्रो पाइलट्सहरू उहाँहरू चाहिँ म त के भन्छु भने जस्तो हाम्रो स्टलतिर उड्ने सर्ट टेकअप एन्ड ल्यान्डिङ भन्छौँ नि दुर्गम उहाँहरूको त यति यति एक्सपिरियन्स 10,000 घन्टा उड्नुपर्ने भनेको त्यो विश्वमा सायद कमै रेकर्ड होला त्यहाँ एज अ क्याप्टन त्यो रिक्वायरमेन्ट राखेका छौँ। तर त्यसको बावजुद पनि मलाई के लाग्छ भने त्यसको मुख्य भूमिका अहिलेसम्म इन्जिन फेल भएर त्यो त्यस्तो कन्डिसन्स छैन तर के भने उड्दा उड्दै अब चाहिँ हाम्रो चाहिँ वेदर बिग्रिदिने क्लाउड्सहरू हुने होइन रनवेमा फाइनल ल्यान्ड गर्दाखेरि चाहिँ एकैचोटि क्लाउड्सहरू आएर नदेखिदिने र पाइलटको भिजिबिलिटी ब्लर भइदिने यस्ता घटनाहरू अहिलेसम्मको चाहिँ एक्सिडेन्ट इन्भेस्टिगेसनमा डिटेल होला त्यो त सबै हाम्रो होइन मन्त्रालय थ्रु हुन्छ तर धेरै जस्तो मेरोमा चाहिँ मैले त्यो देखेको छु।
जस्तै पहाडी हिमाली कुरा गर्ने हो भने जस्तै हामी ताप्लेजुङतिर भयो या भनौँ लुक्लातिर पुग्दा त्यहाँतिर चाहिँ यो वेदरकै कारणले प्लेनहरू क्यान्सल भएको हो या चाहिँ त्यहाँको यात्रुहरू जान वेट गरिरहेको हुन्छ हामी होइन काठमाडौँ एयरपोर्टमा पुग्दाखेरि देख्ने हो हेर्ने हो भने त्यहाँ चाहिँ वेटिङ गरिरहेको हुन्छ क्यान्सल 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 गरिरहेको हुन्छ कि वेदरकै कारणले हो त त्यसो भए या भनौँ त्यो यो प्रविधि त्यहाँ पनि नभएको हो त त्यसो भए।
हजुर अब यो कस्तो छ भने इभन अब यो प्रविधि हामीले त्यहाँ राख्यो भने पनि त्यो चाहिँ कस्तो डाँडाको बीच खोजबाट छिरेर जाने हो होइन र अब यो हाम्रो यो प्रविधि ले त्यहाँ केही न केही हेल्प त गर्ला तर त्यो खोजबाट जाँदाखेरि त यसको सिग्नलहरू सबै ब्लक हुने हो होइन काहीँ काहीँतिर पाउँछ नहुनु भन्दा त यो राम्रो छ तर यसको 100% उपयोगिता त्यहाँ नहुन सक्छ। त्यसैले हामी के भन्छौँ भने दुईवटा रुलमा प्लेन उड्छ एउटा भिजुअल फ्लाइट रुल्स भन्छौँ हामीले एउटा चाहिँ इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स होइन। भिजुअल फ्लाइट रुल्समा उड्ने प्लेनहरूले चाहिँ जुन बेला पनि भिजुअल हुनुपर्छ उनीहरूले क्लाउडमा छिर्नु हुँदैन 5 किलोमिटर चाहिँ भिजिबिलिटी भएकै हुनुपर्छ अगाडि नत्र बादलमा छिर्नु हुँदैन यो रुल फलो गर्नै पर्छ स्ट्रिक्टली. यदि त्यो फलो गरेन भने त्यो एक्सिडेन्ट हुने चान्सेस एकदम धेरै हुन्छ. अब पाइलटहरूमा कहिलेकाहीँ के भइदिएला भने सानो क्लाउड त होला नि भनेर भित्र छिर्यो, त्यो क्लाउड हुनसक्छ तपाईँको चाहिँ किलोमिटरसम्म पनि फैलिदिएको हुनसक्छ, होइन. अब डाँडाको खोजबाट जाँदा तपाईँले चाहिँ त्यहाँबाट चाहिँ फर्किने त्यो गर्ने धेरै समय कम हुन्छ. जस्तो जोमसोममा भनौँ न, पोखरा जोमसोम त त्यो त दुईवटा एकदम उच्च हिमाली श्रृङ्खलाको बिचबाट जाने हो नि त, त्यसमा चाहिँ त्यसैले त्यो बेलामा चाहिँ वेदर आइदियो भने चाहिँ धेरै गाह्रो हुने कुराहरू हो हगि. त्यसमा हामीले चाहिँ विचार गर्नुपर्ने हुन्छ. त अब उपकरणहरू भन्दा पनि हामीले चाहिँ वेदरको लागि अहिले धेरै चिज गरेका छौँ हामीले. जस्तो जोमसोम पोखरा जति पनि विमानस्थल छन् अहिले पहाडका विमानस्थल, त्यहाँ हामीले क्यामराहरू जडान गरेका छौँ. यो अर्को एउटा हाम्रो जापानकै कम्पनी छ वेदर न्युज भन्ने, उहाँहरू र सिभिल एभिएसन र हाम्रो मेट्रोलोजी एन्ड हाइड्रोलोजीको एउटा संयुक्त उसबाट गरेका छौँ. त्यसबाट चाहिँ त्यहाँ जहाज काठमाडौँबाट उड्न अगाडि एयरपोर्टको डिटेल पिक्चर चाहिँ पाइलटहरूलाई देखिरहेको हुन्छ, कति विन्डहरू छ, त्यो विन्ड सक झन्डा हुन्छ नि त्यो भएर सबै हेरेर डिसिजन चाहिँ पाइलटले जाने कि नजाने उहाँहरूले पहिले नै हेरेर गर्न सक्नुहुन्छ. अहिले पहिले चाहिँ रिपोर्टिङमा थियो भने अहिले चाहिँ,
भनेपछि नेपालको हवाई यात्रा चाहिँ रिस्की छ अहिले पनि, यो भन्दा के हुन्छ सञ्जीवजी?
अब हवाई यात्रा भनेको हेर्नुहोस् विश्वको चाहिँ हिसाबले हेर्ने हो भने यो सबैभन्दा सुरक्षित हो. हामी मोटरसाइकलबाट हिँडेर चाहिँ 100 किलोमिटर जाँदा जुन एक्सिडेन्ट हुनसक्ने सम्भावना छ त्योभन्दा प्लेन चाहिँ 100 गुणा सेफ छ.
तर मान्छेको अहिले पनि मनस्पटलमा हेर्ने हो भने उहाँहरू चाहिँ रिस्की सोच्नुहुन्छ, यात्रा गर्न डराइहाल्नुहुन्छ, बरु गाडीमै जाने नजाने, प्लेनमा चढ्दै नचढ्ने.
अब मेरो त त्यो भन्दाखेरि त म के देख्छु भने जुन तरिकाले हाम्रो चाहिँ बसहरूको दुर्घटना छ नि हरेक वर्ष वर्षायाममा, त्यसको रेसियो हामीले त कहिले पनि धेरै निकालेका छौँ जस्तो लाग्दैन है. नेपालमा त्यो त अति नै विकराल छ. मलाई त बरु चाहिँ हाम्रो चाहिँ ध्यान चाहिँ त्यतातिर पनि, अब विमानतिर ठिक छ तर त्यतातिर सुधार्नुपर्ने मैले त अति नै जरुरी देखेको छु. किनभने त्योमा त्यो मिडियाको पनि बढी ध्यान जानुपर्ने छ. यति मतलब भनौँ हाम्रा चाहिँ इनोसेन्ट पिपलहरू हगि त्यो बसबाट दुर्घटना गइराखेका छन्, त्यसको कारण पत्ता लगाउन. प्लेनमा चाहिँ के हुन्छ भने त्यसको एउटा युज भन्छ, विश्वमा एउटा सानो प्लेन पनि कहीँ खस्यो भने संसारभरिको टेलिभिजनले त्यसलाई देखाउँछ, तर बसको न्युज भन्दैन के. त्यसले गर्दाखेरि पनि हामी के हो भने प्लेन अब एक त फेरि आकाशमा जाने कुरा हो, बसमा बस्दाखेरि जमिनमा टच भइरहेको महसुस हुन्छ, तर एक्सिडेन्ट रेसियो हेर्दाखेरि हामी 1 in 10^5 भन्छौँ, भनेको 1 लाख उडानमा एउटा इन्सिडेन्ट हुने चान्सेस छ 1 लाख
भन्दाखेरि धेरै सुन्ने हो नि, त्यसलाई धेरै सुरक्षित मान्नुपर्छ. सञ्जीवजी मैले अघि एउटा कुरा गरिरहेको थिएँ, पहाडी जिल्ला र खास गरी नयाँ एयरपोर्ट सञ्चालनका लागि के प्राविधिक कुराहरू आवश्यक पर्छ र त्यसको चाहिँ केही भौतिक पूर्वाधारका कुरा पनि मैले अघि कोठाएको थिएँ, त्यसमा हामी प्रवेश गरेनौँ जस्तो लागिरहेको थियो सञ्जीवजी प्लिज.
अब यो के छ भने पहाडी जिल्लाहरूमा त सबभन्दा पहिले त मैले तपाईँलाई भने त्यहाँ राम्रो सञ्चालन हुनुको लागि कस्ट बेनिफिटको कुरा हुन्छ है, भने यात्रुहरू हुनु पर्यो या त अब गभर्मेन्टले सब्सिडी दिनु पर्यो होइन प्राइभेट एयरलाइन्सलाई, तिमीहरू जाऊ हप्ताको 3 उडान गर, तिमीहरूको चाहिँ जुन जस्तो भनौँ 19 सिटर प्लेनले जान्छ, अब 3 सिट मात्रै पायो भने अरू चाहिँ 16 सिटको चाहिँ अब कसैले पैसा तिर्नु पर्यो होइन भने अब हाम्रो चाहिँ कस्ट बेनिफिटले त्यसलाई चाहिँ निर्धारण गर्छ. अब त्यसैले अब हामीले जुन अहिले नेपाल नागरिक उड्डयनले 60-70 किलोमिटरको दुरीमा चाहिँ जुन विमानस्थल बनाउँछौँ नि हामी, अलिकति अब त्यो चाहिँ के हुन्छ भन्नुहुन्छ भने अलिकति पहिले पुरानो हेर्दा चाहिँ अलि राजनीतिक प्रभाव पनि, मेरो क्षेत्रमा एउटा चाहिँ एयरपोर्ट चाहियो नै होइन, हरेकले गर्दाखेरि अब त्यही एउटै जिल्लामा 2-3 एयरपोर्ट बनेपछि त त्यहाँबाट त यात्रु आउने त क्षमता पनि त हुनु पर्छ.
एउटा कुरा मलाई भन्दिनँ, अब तपाईँ त प्राविधिक क्षेत्रमा राम्रो दखल राख्ने व्यक्तित्व हुनुहुन्छ कठाईजी, यो परिस्थिति हेर्दा नेताहरूले चुनावमा चाहिँ म अब एयरपोर्ट सञ्चालन गर्छु या भनेर एजेन्डा प्रस्तुत गरे, तर ती नेताहरूले परामर्शको आधारमा बोल्छन् कि हचुवाको भरमा बोल्छन् होला, के हो सञ्जीवजी?
यो त राम्रै कुरा सोध्नु हो है. अब के उहाँहरूलाई पनि लाग्छ होला कि अब सञ्चालन हुन्छ होइन, तर अल्टिमेटली त अब कुरा त्यही आउँछ नि, अब चढ्ने मान्छेले चढेन भने सबैको प्रिडिक्सन त फेल भयो है. त्यसैले हामीले अहिले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट हामीले एउटा चाहिँ नियम जस्तै बनाएका छौँ कि हामी कम्तीमा पनि 60 नटिकल माइलभित्र नजिक पऱ्यो भने, भन्नाले 80 किलोमिटरको हाराहारीमा अनि त्यो त्यो एउटा एयरपोर्ट छँदैछ भने त्यहाँ नजिकै अर्को नबनाउने भनेर हामीले करिब करिब यसलाई चाहिँ
कति किलोमिटरको डिस्टेन्समा छ,
झन्डै 80 किलोमिटरको हाराहारीमा चाहिँ अर्को विमानस्थल चाहिँ नबनाउने
भने धनगढी छ भने डोटी बन्ने सम्भावना के छ भनिदिनुहोस् न आज।
अब डोटी र धनगढीको बिचमा त दूरी छ नै होइन, र साफे र डोटीको के अरे उसको बिचमा पनि त्यो दूरी मेन्टेन छ, र अब ती पहिले बनिसकेका विमानस्थलहरू हुन्, र अब त्यसमा चाहिँ कतिपय विमानस्थल यस्ता पनि भयो जुन बिचमा छोडिएर फेरि चले, जस्तो रामेछाप है, रामेछाप विमानस्थल चाहिँ चल्यो, अब चन्द्रगढी विमानस्थलले राम्रो गरिरहेछ, ओजन मतलब नचलेको होइन कि उहाँले अझ राम्रो गरिरहनु भएको छ, धनगढी जस्तै फ्लोरिस भइरहेछ, र त्यहाँ पनि यो भिआरडिएमई राख्दैछौँ हामीले होइन, यही जा यही आयोजनामा। र अब हाम्रो चाहिँ विमानस्थलहरू पहाडी जिल्लामा हामीले एउटा बुझ्नुपर्ने कुरा के छ त भन्नुहुन्छ भने नि, कुनै पनि ठाउँमा यात्रुहरूको फ्लोलाई कसरी बढाउने, जस्तो मानसरोवर भने नि, मानसरोवर एउटाले चाहिँ पुरा इन्डियाको उच्च मध्यम वर्गदेखि भनौँ मध्यम वर्गसम्मको हरेक व्यक्ति त्यहाँ जान चाहन्छ। अहिले सिमीकोटमा म अस्ति यही जाइका टोली लिएर हामी गएको थियौँ एक वर्ष अगाडि हुम्लाको सिमीकोटमा, त्यहाँ पनि हामी यो यो आयोजना अन्तर्गत यो मध्यपश्चिम हाम्रो यता के अरे सुदूरपश्चिम र पश्चिम यता सेक्टर छ नि जुन रारा सिमीकोट र जुम्ला, त्यहाँ पनि हामीले चाहिँ तपाईँले अघि जुन कुरा उठाउनु भयो त्यसको जवाब दिने क्रममा, त्यहाँ पनि हामीले चाहिँ सोलार प्रविधिमा आधारित रनवे लाइट राख्दैछौँ। रनवेमा चाहिँ हामी चाहिँ रनवेको एन्ड देखाउनलाई जुन चाहिँ लुक्लाहरूमा जुन भए होइन त्यस्तो चाहिँ अब हामीले चाहिँ भोलि वेदर बिग्रिहालेछ भने पनि रनवे कहाँनिर छ भन्ने कुरा देखियोस् भनेर यही अध्ययन हामीले गऱ्यौँ त्यो एक्सिडेन्ट पछि, धेरै एक्सिडेन्टहरू यताउता हुँदै गए, र हामी त्यो तिनवटा यताको उता जोमसोम र लुक्लामा हामीले यो यो लाइटहरू राख्दैछौँ। र अब अहिले हामीले मैले अघि जोड्न खोजेको टुरिज्मलाई प्रमोट गर्नु पऱ्यो कि, जस्तो हामीसँग म लास्ट इयर मैले गएँ खप्तड गएँ म आफै, र खप्तडबाट म हामी हिँडेर गयौँ डोटीबाट र फर्केर आउँदा बाजुरा भएर आयौँ के, झन्डै 12-13 घन्टा हिँड्यो, तर त्यहाँबाट आउँदाखेरि मलाई के लाग्यो भने ओहो हाम्रो भनौँ नेपालमा त यति सुन्दर ठाउँहरू छन् है, तर अनएक्सप्लोर्ड के, अब हाम्रो टुरिज्म बढाउनै सकेका छैनौँ, अहिलेसम्म टुरिस्ट कहाँ जान्छ, लुक्ला र जोमसोम होइन भन्नुहोस् त, भने नेपालको त लुक्ला र जोमसोम मात्रै त होइन, रामा रोशनहरू छ होइन, अब हाम्रो खप्तड भयो है बडी मालिकाहरू, अब यो ठाउँमा टुरिज्म कसरी एक्स गर्ने, अनि अनि प्लेनको सर्भिस बढ्छ के, त्यसपछि तपाईँको चाहिँ अछामको साँपे चल्छ होइन,
भने यहाँनिर ठ्याक्कै कन्फ्लिक्ट टाइपको भयो कि भएन सर, तपाईँले भनेअनुसार फर्स्ट टुरिस्टहरूलाई चाहिँ या भनौँ टुरिज्म एरियाको चाहिँ हामी डिफाइन गरेर
हजुर
त्यसलाई चाहिँ एउटा टुरिस्टहरूलाई भित्र्याउने प्रयास पहिलो गर्नुपर्छ यहाँले भन्नुभयो, कयौँ व्यक्तिहरूले के भन्छन् भने आवास तथा त्यहाँ चाहिँ सुरक्षित यात्राका लागि यदि एयरपोर्टकै कुरा गरौँ या बाटोघाटोको कुरा गरौँ या भनौँ त्यहाँ बनेका चाहिँ भौतिक संरचनाहरू एउटा भनौँ न स्टार लेभलको चाहिँ होटलहरू हुनसक्यो भने हाम्रो विदेशी पाहुनाहरूलाई हामी सहजै भित्र्याउन सक्थ्यौँ कि भन्ने यो दुई थरी विचार छन्, तपाईँको विचार कुन पक्ष
मेरो त यो साथसाथै जान्छ हेर्नुहोस्, जस्तो लुक्रा र जोमसोममा पहिले नै सबै पूर्वाधार त बनेन नि, पहिले नै मान्छेले सोलारहरू त किन राख्छ र होइन, पहिले दुई चारवटा टुरिस्टहरू गए ए हुँदो रहेछ है यहाँ त गर्नु पर्यो भनेर उनीहरूले थप्दै 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 जाने, यो चाहिँ डिमान्ड एन्ड सप्लाई हो कि, त्यो चाहिँ अब डिमान्ड पनि देखिनु पर्यो
होइन, सम्भावना छ भन्ने त थाहा छ नि त सञ्जीवजी सुदूरपश्चिममा, किनभने पर्यटकीय क्षेत्रमा पनि यहाँलाई राम्रो ज्ञान छ होइन, यो हेर्ने हो भने सुदूरपश्चिममा चाहिँ तपाईँले भनेअनुसार हाम्रो हेर्न लायक होइन घुम्न लायक खास गरी धार्मिक पर्यटकीय क्षेत्रहरू अत्यन्तै बेसी छ हाम्रो
एकदम,
र हामी अघि पनि तपाईँले भन्नुभयो मानसरोवरसम्म जो चाहिँ हाम्रो यहाँको चाहिँ एउटा चासोको विषय पनि हो, चैनपुर ताक्लाकोट हुँदै मानसरोवरसम्म लैजाने कैलाश मानसरोवरसम्म लग्नका लागि एउटा हामीले वे बनाउन सक्यौँ, र भारतको उत्तर प्रदेशमा रहेको अहिलेका मुख्यमन्त्री जो हुनुहुन्छ योगी आदित्यनाथ उहाँले भनौँ न एउटा स्किमै ल्याउनु भएको छ कि
हजुर
1,00,000 रुपियाँ उहाँहरूलाई चाहिँ अनुदान यो भनिरहँदा टुरिस्ट सम्भावना छ टुरिज्म एरिया छ हामीसँग तर त्यसका लागि भौतिक संरचना छैन भन्नेहरू छन् नि त मैले भन्न मात्रै यति खोजेँ
मैले बुझेँ अब त्यो भौतिक संरचना कस्तो रहेछ भन्नुहुन्छ भने म अस्ति डोटी गएँ नि डोटीको दिपालमा अहिले धेरै राम्रो होटलहरू बनिसकेको अवस्था रहेछ है र त्यस्तै म साफेमा गएँ साफेमा पनि हाम्रो 2-3 होटलहरू धेरै राम्रो बनिसक्यो इभन साफेबाट यदि कोही खप्तर जान चाहन्छ भने उहाँहरूले एउटा बिचमा रिसोर्ट पनि खोल्नु भएको रहेछ है सायद धेरैले एक्सप्लोर गर्नु भएको छैन होला हामीले नगएर सामान साफेमा बुझाइदिने उहाँ कुनै त्यहाँबाट पोर्टरहरू लगाएर बिचको आफ्नो त्यो होटलबाट उहाँहरूकै रिसोर्टमा लगेर जाने है र त्यहाँबाट चाहिँ बेलुका त्यही उहाँ आफ्नो लोकल अर्ग्यानिक खाना खुवाएर त्यहाँबाट माथि खतरमा लिएर जाने
त्यो प्याकेजिङ होला
प्याकेजिङ होइन त्यस्तो पनि गरिसक्नु भएको छ कि तर अब एक्सप्लोर गर्दाखेरि अब विदेशीहरू आउँदै आउँदैन यतातिर एक त उनीहरूको स्टे नै छोटो छ कि अब नेपालमा त्यसैले यो एरियालाई खोल्नलाई हामीहरूले बिस्तारै अब एउटा मान्छे अन्नपूर्ण गएर भोलि अन्नपूर्णै जान त मन गर्दैन नि
नेक्स्ट ठाउँ हेर्न
त्यस्तो ठाउँमा व्यक्तिहरूलाई चाहिँ यहाँ हामीले चाहिँ सर्टेन लिएर आउनु पर्यो र इन्डियन टुरिस्टलाई त हाम्रो चाहिँ यो चाहिँ जुन सुदूरपश्चिम रहेछ यो ठाउँ चाहिँ तपाईँको धार्मिक टुरिज्मको लागि अति नै सम्भावना यति पुरानो शैलेश्वरीहरू हेर्नुहोस् उग्रताराहरू हेर्नुहोस् होइन मेलौरीहरू
बढी मालिका कुरा गर्नु
बढी मालिका अब त्यहाँ खप्तर बाबाको चाहिँ खप्तर बाबा त्यत्रो समय चाहिँ त्यहाँ बस्नुभयो त्यत्रो लर्नेड होइन त्यतिका किताब लेख्नु भएको छ त्यो कुराहरू त हामीले त मलाई लाग्छ कि उहाँ त जहाँ पनि बस्न सक्नुहुन्थ्यो नि त
तर त्यो हामीले बुझाउन सकेनौँ कि
मलाई चाहिँ अलिकति हामी चाहिँ यो क्षेत्रको बारेमा अझै नभएको त होइन हेर्नुहोस् सबैले गर्नु एकदमै सुदूरपश्चिम क्षेत्रमा मैले के देखेँ भने सबजना लागिरहनु भएको छ विकास प्रेमी हुनुहुन्छ है यस्तो गर्नुपर्छ यस्तो गरौँ भन्यो भने सबजना एकदमै जमा पनि भइहाल्नु हुँदो रहेछ तर अब यसलाई सिस्टमेटिक वेमा एप्रोच गर्ने होइन र हरेक एक्सपर्टहरू लिएर आएर हामीले कतिपय बेलामा तपाईँले अघि भन्नुभयो नि हामीले यो गरिदिन्छु भनेर
नेताहरूले भनिहाल्छन्
त्यो मात्रै हुँदैन कि एक्सपर्टहरू ल्याएर डाटामा खेल्नु पऱ्यो कि डाटाले के भन्छ अनि उहाँहरूबाट जस्तो हाम्रो काठमाडौँमा टुरिज्ममा धेरै एक्सपर्टहरू हुनुहुन्छ नि कर्ण साक्यहरू जस्ता व्यक्तिहरू हुनुहुन्छ होइन उहाँहरूलाई अब हाम्रो यो क्षेत्र त अब त अब एउटा कुरा के भइसक्यो भने आफ्नो क्षेत्रको विकास आफै गर्ने हो होइन उहाँहरूलाई लिएर ठाउँ देखाउने यो गर्ने के गर्दा हुन्छ होइन
यसलाई कसरी लग्ने एउटा प्लानिङ गरौँ एउटा भिजन बनाऊ होइन एउटा मास्टर प्लान बनाएर जाउँ न साथमा त प्रचुर सम्भावना छ हामीले भन्दैछौँ
एकदम
अब चाहिँ यी जुन पहाडी जिल्ला अहिले बन्द भएका एयरपोर्टहरू सञ्चालन हुने सम्भावना के छ सर खास गरी त्यहाँका जनताले हामीलाई सुन्दै हुनुहुन्छ
म त देख्छु हेर्नुहोस् है किनभने दुईवटा कुरा एउटा कुरा त के भने अलिकति स्तर हुने व्यक्तिले भोलि एयरपोर्ट बन्द भइसकेपछि आएन भन्नुभन्दा अलिकति आफूले पनि प्लेन चढ्नतिर लाग्नु पऱ्यो कि अब पैसा भनेको कुरा त जति भए पनि पुग्दैन होइन
आज छ भोलि छैन
अब तपाईँको मैले विचार गरेँ साफैबाट धनगढी आउन सजिलो त छैन नि बसबाट धेरै गाह्रो छ त्यही चिज प्लेनबाट आउने हो भने त धेरै सजिलो छ फेरि टिकापुर क्षेत्रमा चाहिँ साफैको चाहिँ जुन चाहिँ आसामको अत्याधिक व्यक्तिहरू उहाँहरू इन्डियातिर पनि काम गरिसकेका अलिकति आर्थिक स्तर पनि भएका व्यक्तिहरू हुनुहुन्छ उहाँ सक्छ होइन त्यस्तै डोटी डोटी त अब हाम्रो चाहिँ अस्तिसम्म अब होइन अब अहिलेसम्म पनि भनौँ न हामीले त त्यसलाई त अब यो क्षेत्रकै एउटा मेन ठाउँ इतिहासदेखि त्यो भइराखेको त्यसैले अब त्यहाँ त अब क्षेत्रीय चाहिँ कार्यालयहरू त्यो त्यसले गर्दाखेरि चाहिँ त्यो चल्नुपर्ने हो कि अब हामीलाई के लाग्छ भने प्राइभेट एयरलाइन्सले त्यहाँ चाहिँ सम्भावनै देखेन अब तर रिक्वेस्ट गर्छु भने तपाईँहरूले गरेर पनि त हेर्नुहोस् न होइन
प्राविधिक रूपमा त्यहाँको सबै कुरा स्ट्रक्चरहरूको कुरा गरौँ न रनवे हामीसँग कति छ किनभने तपाईँ त अध्ययन गरेको मान्छे रनवे कति छ हामीसँग त्यहाँको भिजिबिलिटी के हुन्छ तपाईँले भने अनुसार अघि नै भन्नुभयो दुइटा हामी माउन्टेनको बिचबाट जानुपर्छ त्यो सम्भावना डोटीमा छ कि छैन के हो डोटीको एयरपोर्टको कुरा अलिकति खुलाइ
डोटी एयरपोर्ट त पहिलेदेखि धेरै राम्रो चलेको एयरपोर्ट हो बर्सातमा पनि पानी नअड्ने है एकदमै त्यसको स्लोप पनि मिलेको त्यस्तै अब डोटीलाई त अहिले पिच नै हामीले होइन फेरि सिभिल एभिएसनले फेरि कङ्क्रिट गर्न गर्यो है त्यसले गर्दा त यसको त सम्भावना त धेरै छ जस्तो तपाईँले हेर्नु भने रारा रारा होइन त्यसैले त्यो एक्सटेन्सन र पिच भयो त्यस्तै हाम्रो चाहिँ साफे साफे पनि एयरपोर्ट चाहिँ अहिले अब स्तर उन्नतिमा गइरहेछ है र अब त्यहाँ चाहिँ हाइड्रो पावर पनि 20 मेगावाटको त्यो खुलिराखेको हुनाले त्यहाँ त अब विदेशीहरू जुन चाहिँ हाइड्रो पावरमा काम गर्ने प्राविधिकहरू तिनीहरूको पनि प्रचुर सम्भावना छ र अब तपाईँको वेस्ट सेती जुन प्रोजेक्ट भइदियो भन्दा मलाई लाग्छ कि यो क्षेत्रको त लगानीकर्ता
ठुलो इन्डस्ट्रीहरू पनि खुल्न सक्छन् सर, किनभने हामीसँग जल विद्युत भयो भने त मेन भने हाइड्रो पावर हो, त्यसमा चाहिँ हामीले सब्सिडी दिन सक्यौँ यहाँको प्रदेश सरकारले भने त्यो त हाम्रो लागि त सुनमा सुगन्ध भइहाल्यो, हाम्रो त प्रदेश त एउटा भनौँ न सुनको टुक्रा नै बन्ला, त्यो एउटा अब सम्मानको कुरा भयो। तपाईँले भने अनुसार डोटीको चाहिँ एयरपोर्ट चल्न सक्छ होइन त्यसो भए?
हजुर चल, अब चल, हाम्रो त नागरिक उड्डयन प्राधिकरणबाट त हामीले चल्छ भनेर नै त्यत्रो
होइन,
अब अहिले त रनवे स्तर उन्नतिमै थियो होइन, अब स्तर उन्नति भइसकेपछि अब कुरा त्यही आयो, अब यसमा चाहिँ उद्योग वाणिज्य सङ्घ होइन, अब हाम्रो राजनीतिक व्यक्तित्वहरू होइन र सबैजनाको पहल हुनुपर्छ के, नागरिक उड्डयनले मात्रै कुनै एयरलाइन्सलाई तिमीहरू गर भन्न त सक्दैनौ नि त हामी होइन, हामीले त के हो भने इन्फ्रास्ट्रक्चर दिने होइन र पोसिबिलिटी उनीहरूले देख्नु पर्यो, जहाँ पोसिबिलिटी छ, जस्तो अब सिमीकोट नि त्यो जतिको दुर्गम एयरपोर्ट त कुन छ, नेपालगञ्जबाट 45 मिनटको फ्लाइट छ त्यो होइन, त्यस्तो अप्ठ्यारो बाटोबाट उड्नुपर्छ, तर त्यहाँ के एकदम मानसरोवरले गर्दाखेरि सिमीकोटको चाहिँ कायापलट भइदियो,
भने खास टुरिज्म या भनौँ टुरिस्ट बढ्यो भने
हजुर
हामी चाहिँ एयरपोर्ट सञ्चालन गर्न सक्छौँ, एयरलाइन्सहरू थप्न सक्छौँ, त्यसो भए
टुरिस्ट पनि बढ्ने र अब हाम्रो चाहिँ जुन पर क्यापिटा उठिसक्दाखेरि पनि अब व्यक्तिहरू 1000 रुपियाँमै म बसमा आउँछु भन्ने 4000 तिर्दिनँ भन्ने चाहिँ जुन छ नि त्यो हुँदाखेरि चाहिँ त्यो सुविधा फेरि सधैँ टिकिरहँदैन कि, त्यसमा चाहिँ अलिकति हाम्रो बाटो नि पहल चाहिन्छ
है। अब महिनगर एयरपोर्टको कुरा पनि बेला वक्तमा दबाबहरू बनेको थियो, त्यो विषयमा मैले कुराकानी पनि गराएको थिएँ त्यहाँको उद्योग वाणिज्य सङ्घको मेम्बरहरूसँग, महिनगरको एयरपोर्टको रनवेको कुराहरूले गर्दा केही मिलेन कि भन्ने थियो, महिनगर एयरपोर्ट त सञ्चालन गर्न सकिने सम्भावना हो नि के हो?
अब त्यसमा मैले खास अलि डेप्थ स्टडी गर्नु पाएको छैन होइन, यो हाम्रो सिभिल इन्जिनियरिङ डिपार्टमेन्टले गर्छ, अब म चाहिँ एयर नेभिगेसनतिर हो होइन, अब महेन्द्रनगरको सम्भावना छ, त्यहाँबाट प्लेन उठ्छ जान्छ भने त त्यसलाई स्तर उन्नति गर्नु ठुलो कुरा छैन के, तर खालि कुरा के आयो भने जस्तो दाङ, दाङमा हामीले ठुलो स्तर उन्नति गऱ्यौँ तर दाङ विमानस्थल अझै सञ्चालन भएको छैन हेर्नुहोस् है, त्यहाँमा कङ्क्रिट गरियो, दाङ जस्तो ठाउँबाट चाहिँ सञ्चालन नहुनु भनेको एउटा ठुलो कुरा हो नि त होइन, कुनै जहाजहरू त्यहाँ बिचमा 2-4 फ्लाइट गए तर गएन, त्यसैले यो कुरा त मुख्य अल्टिमेटली त्यही कुरा आयो कि हामीले भन्छौँ नि डग फुड बनाउँछौँ तर डगले खाइदिएन भने के गर्ने भने जस्तै,
अब
त्यसैले त्यो कुरा चाहिँ त्यसैमा भर पर्छ।
अब अलिकति कार्यक्रममा हामी 5 मिनट मात्रै छ, प्रदेशमा साथमा तपाईँ आउनु भएको छ, यहाँको विकासलाई कसरी हेरिरहनु भएको छ, खास गरी धनगढीको अहिले सडक विस्तारका कुराहरू छन्
हजुर
होइन, मैले जोड्नै पऱ्यो किनभने नागरिक उड्डयन प्राधिकरण र पर्यटकीय क्षेत्रसँग पनि जोडिएको धेरै कुराहरू विज्ञ पनि हुनुहुन्छ तपाईँ, यो प्रदेशमा साथको विकास कसरी हुनुपर्छ, कसरी हुँदैछ कि यसबारेमा अलिकति बोलिदिनुहोस् न
हजुर। अब हामी त नेपाल नागरिक उड्डयन प्राधिकरणबाट विभिन्न क्षेत्र, मैले अघि तपाईँलाई भने नि म यो स्टडीको क्रममा हेलिकप्टरबाट धेरै विमानस्थलहरू गएको छु होइन, जस्तो अहिले हामी रारा जुम्ला सिमीकोटलाई सोलर पावरबाट यस्तो उन्नति गर्दैछौँ, त्यस्तै जोमसोम, अब यो सबै हेर्दाखेरि यहाँ प्रचुर सम्भावना देख्छौँ, अब हेर्नुहोस् न त्यहाँनिर महाकाली हाम्रो नदी छ, यता कर्णाली छ होइन, सेती छ भने यति सानो ठाउँमा यति विविधता र यत्रो बर्दियाको चाहिँ त्यो प्याचदेखि लिएर यता चाहिँ शुक्ला फाटा रहेछ होइन, अब यहाँ नभएको त अब यस्तो प्लेन फ्ल्याट ल्यान्ड छ, धनगढीको एयरपोर्टकै वरिपरि अझ त्यतिका खाली जमिन देखिन्छ होइन, त्यसैले गर्दाखेरि सम्भावना एकदम धेरै छ र अब यसमा चाहिँ हामीले एउटा कुरा के भन्नुपर्छ भने नेपाल नागरिक उड्डयन प्राधिकरणलाई हामीले धन्यवाद पनि दिनुपर्छ जस्तो लाग्यो, किनभने त्यो बेला मैले आएर विचार गरेँ त्यो बेला 1800 मिटरको रनवे बनाइदिनु यो क्षेत्रमा त्यो ठुलो कुरा हो के, किनकि त्यो बेलामा त फ्लाइटै थिएन नि होइन, तर अब त्यसको हामीले मैले त्यहाँ हाम्रो अस्ति कुरा गरेँ, अब अरू प्राइभेट एयरलाइन्सले त्यसको फाइदा लिनु पऱ्यो के, धनगढीबाट चाहिँ साफे, धनगढीबाट चाहिँ डोटी होइन, सबैले खालि काठमाडौँबाट लिएर आएर धनगढी ओह्राल्ने, धनगढीबाट काठमाडौँ, यो त एउटा चाहिँ सबैले देखा चिज भयो नि त, तर यहाँबाट अरू सम्भावनालाई एक्सप्लोर गर्नु पनि उहाँहरूले सक्नुहुन्छ कि, अब एयरलाइन्सहरू
कसको पहल चाहिन्छ सञ्जीव सर?
अब यसमा सबैको पहल चाहिन्छ हेर्नुहोस्, सबैको पहल कसरी चाहिन्छ भने प्राइभेट सेक्टर आउनु पऱ्यो, उद्योग वाणिज्य सङ्घहरू आउनु पऱ्यो, टुरिज्म सेक्टर आउनु पऱ्यो र एयरलाइन्ससँग बसेर कुराकानी गर्नु पऱ्यो, तपाईँहरू एक्सप्लोर गर्नुहोस् भन्नु पऱ्यो होइन, उहाँहरूलाई पनि मेन त एयरलाइन्सको मान्छेहरूलाई अवेरनेस पनि आउनु पऱ्यो र उहाँहरूले त्यो फिजिबिलिटी देख्नु पऱ्यो र कहिले काहीँ कुरा के हुन्छ फिजिबल भइरहेको हुन्छ तर उहाँहरूले त्योमा ध्यान नपुरा पनि हुन सक्छ त्यसैले यो चीजलाई चाहिँ समग्र रूपमा एउटा चाहिँ हामीले सिम्पोजियम गर्ने हो कि सबै बसेर कुरा गर्ने हो कि हैन त्यसमा हाम्रो प्राधिकरणले त सघाउने नै छ हैन तर सबै बसेर यसमा चाहिँ एउटा चाहिँ हामीले चाहिँ विचार गर्नुपर्छ जस्तो
अब संजीव सर अन्त्यमा कार्यक्रमको अन्त्यमा छु हजारौं जनताले हामीलाई सुन्दै हुनुहुन्छ धेरै नेतागणहरूले हामीलाई सुन्दै हुनुहुन्छ मान्यजीवहरूले सुन्दै हुनुहुन्छ सबैलाई यस क्षेत्रका बुद्धिजीवी सबैलाई यहाँको आग्रह अनुरोध के छ किनभने समग्र प्रदेशमा साथ जहिले पनि राज्यबाट ध्यान गएन पिछडियौँ हामी जहिले पनि विभेदमा पऱ्यौँ भन्ने एउटा मानसिकता हामीमा छ अहिले पनि त्यसलाई चिरेर कसरी अगाडि बढ्ने के भन्नुहुन्छ यहाँ
अब यो मलाई त लाग्दैन कि अब हामी त्यस्तो साह्रै राज्यले विभेद गरेको त भन्नु मिल्दैन हो हामीमा दुर्गम धेरै समयसम्म कर्णालीमा पुल नबन्दाखेरि यो छुटिएर रह्यो है त्यसले गर्दाखेरि अरूभन्दा विकटता छ हामीमा यो एरियामा देखेको होइन तर अहिले त जुन धनगढीको मैले भाइब्रेसन देखेँ जुन यति चाँडो चाहिँ होइन यतिका होटलहरू खुलिरहेछ हेर्नुहोस् इन्डस्ट्रीहरू खुलिरहेछ बाटोघाटो घर घरमा चाहिँ पिचहरू छ सफा सुग्घर छ त्यो हिसाबले त अहिले तराईहरूमा भिजिट गर्दाखेरि त धेरै नै आनन्द आउँछ म मात्रै होइन प्राधिकरणको धेरै साथीहरू आउनुभयो यहाँ उहाँहरूले भन्नुभयो प्रचुर सम्भावना छ है त्यहाँ भनिरहनु भएको छ कि
नेपालको अन्य तराईको जिल्लाको सिटीहरूभन्दा अलिकति सफा सुग्घर देख्नुभयो त्यसो भए धनगढीले
हजुर अब अलि सफा सुग्घर चाहिँ छ है अब यो चाहिँ अहिलेसम्म त्यो राम्रो पक्ष हो होइन त्यो त्यसलाई मेन्टेन गर्नुपर्छ हामीले यो यो एरियालाई र अब यस्तै अरू अरू सिटीहरू जस्तो अहिले बुटोल एकदम राम्रो भएर गयो होइन उता नारायणघाटतिर होइन इटहरी त अब एउटा चाहिँ मेन हबै जस्तो भयो तर अब धनगढी चाहिँ महेन्द्र राजमार्गबाट अलिक पर बसेर भए पनि जुन विकास भइरहेछ र त्यो राम्रो छ र एजुकेसन सेक्टरमा पनि यसको चाहिँ राम्रो गरिरहेछ है र त्यसले गर्दा अब त हामी चाहिँ जुन प्रादेशिक संरचनामा जाँदाखेरि त यो सबै हामीले एक हो भनेर सोचेर हरेक ठाउँलाई चाहिँ त्यत्तिकै महत्त्व पहाडी जिल्लालाई पनि यहाँ र हामीले त्यो सम्भावनालाई जस्तो म एउटा सानो कुरा जोडिहाल्छु म चण्डीगढमा पढेँ होइन मैले ब्याचलर्स चण्डीगढमा त्यति बेला म हिमाचलमा जान्थेँ कि हिमाचल त एउटा विकट जिल्ला हो नि तर इन्डियाको चाहिँ तपाईँले हेर्नुहोस् त विकासको हिसाबले हिमाचल पाँचौँ छैटौँमा पर्छ हरियाणा पन्जाब यिनीहरू पछि हिमाचल भनेपछि त्यहाँको चाहिँ एउटा चाहिँ भिजनले गर्दा हिमाचलमा एप्पल होइन त्यस्तै एप्रिकट्सहरू त्यसले गर्दाखेरि हाइड्रोले गर्दा हिमाचललाई कहाँ पुर्याइदियो त भने त पहाडले त विकासलाई रोक्ने होइन रहेछ
भनेपछि अहिले प्रदेशको संरचना बनिरहँदा राजधानीको कुराले पनि अलिकति यो कन्फ्लिक्ट ल्याइरहँदा पहाडलाई पनि विकासको गतिमा अगाडि बढाउनु पर्छ भन्ने यहाँको विचार होइन
एकदम हेर्नुहोस् पहाडलाई पनि धेरै चिज दिएको छ हाम्रो सुन्तला कहाँ भन्छ होइन हाम्रो फलफुलहरू कहाँ छन् होइन र जडीबुटीहरू कहाँ छन् होइन र भोलि चाहिँ तपाईँलाई हेर्न मन लाग्यो भने नदी नालाहरू चाहिँ जुन हुन्छ नि त्यो चाहिँ प्रचुर अब गर्मी भएको बेलामा तपाईँलाई चाहिँ त्यहीबाट अलिकति माथि जानु पहाड भनेको त ब्लेसिङ हो नि त हाम्रो लागि होइन त्यसैले त्यसलाई त हामीले त उपेक्षा गर्ने होइन कि त्यसलाई त अरूहरूले
बढीमा बढी दुई चार घन्टा
होइन त्यो चाहिँ पहाडमा त हामीले एकदम गर्नुपर्छ
हस् थ्याङ्क यू सो मच समय दिएर आइदिनु भयो सर संजीव सर यहाँलाई धेरै धेरै आभार व्यक्त गर्छु
हजुर यहाँलाई पनि धेरै धन्यवाद मलाई मौका दिनुभयो र प्राधिकरणको तर्फबाट केही राख्ने मौका पाएँ धन्यवाद
हस् आदरणीय श्रोता आजको यो तातो बहसमा हामीसँग नेपाल नागरिक उद्योग प्राधिकरणका चाहिँ उपनिर्देशक हुनुहुन्छ संदीप सिंह कठायत उहाँसँग हामीले विविध पक्षमा खास गरी भिओ आरडिएमईको प्राविधिक कुराहरू त्यसै गरी पहाडी जिल्लामा चाहिँ अहिले पनि देखिएको एयरपोर्ट सञ्चालनका समस्याका विषयमा हामीले यहाँको पर्यटकीय सम्भावना र यस क्षेत्रको विकासका विषयमा रहेर कुराकानी गऱ्यौँ सुन्दर भाव आभार व्यक्त गर्छु प्राविधिक रूपमा मुकेशजीलाई धेरै धेरै धन्यवाद दिँदै आजलाई कार्यक्रमबाट मन अपराधानको निमित्त माग्छु अवस्था नमस्कार